بسم الله الرحمن الرحيم. قل أعوذ برب الناس، ملك الناس، إله الناس، من شر الوسواس الخناس، الذي يوسوس في صدور الناس، من الجنة والناس. اللہ تعالیٰ ہی کے نام کی برکت حاصل کرتے ہوئے میں پڑھتا ہوں، جن کی رحمت سب کے لیے ہیں، جو بہت زیادہ رحم کرنے والے ہیں. اے نبی محمد صلی اللہ علیہ وسلم، تم کہہ دو، میں حفاظت لیتا ہوں سب لوگوں کے رب کی، سب لوگوں کے بادشاہ مالک کی، سب لوگوں کے معبود کی، اس وسوسہ ڈالنے والے شیطان کے شر سے جو پیچھے چھپ جاتا ہے، جو لوگوں کے دلوں میں وسوسہ ڈالتا ہے، چاہے وہ جناتوں میں سے ہو یا انسانوں میں سے ہو. یہ قرآن مجید کی ترتیب کے اعتبار سے 114 نمبر کی سورت ہے. ایسے یہ اترنے کے اعتبار سے، نزول کے اعتبار سے 21 نمبر کی سورت ہے. سورہ فلق کے بعد سورہ اخلاص سے پہلے 21 نمبر کے اوپر اتارا گیا، اور یہ ہجرت کے بعد اترنے والی سورتوں میں سے ہیں. بعض حضرات کہتے ہیں کہ یہ مکی سورت ہے. اس سورت میں ناس کا لفظ 5 مرتبہ آیا. ناس جس کو ہم کہتے ہیں پبلک، جنتا، تمام عوام، تمام انسان، عربی میں اس کو ناس کہتے ہیں. بعض حضرات کہتے ہیں کہ یہ نسیہ سے ہے ناس، جس کے معنی آتے ہیں بھولنا، حروفوں کی جگہ آگے پیچھے کر دی تو اس سے انسان بن گیا، اور انسان اور ناس نسیان سے ہیں، اور انسان بہت سی چیزوں کو بھولتا ہی رہتا ہے، اس کے ایک سے ایک دنیا میں قصے ہیں. بعض کہتے ہیں کہ یہ لفظ نوسن سے ہیں، جس کے معنی آتے ہیں لہریں مارنا، مسترب ہونا، ہلتے رہنا، ادھر ادھر ہوتے رہنا، اور یہ چیز بھی انسان کے اندر نظر آتی رہتی ہے کہ انسان کبھی یہاں، کبھی وہاں، کبھی یہاں، ادھر بے چین، کہیں ادھر بے چین، سب چلتا رہتا ہے. اور جب لفظ ناس کے ذریعے کسی کو خطاب کیا جائے تو اس سے وہ لوگ مراد ہوتے ہیں جن میں مخاطب ہونے کی صلاحیت ہو. یعنی بہت سے لوگ، وہ انسان جو مخاطب بن سکتے ہو، یعنی جن کو آپ سمبودھت کر سکتے ہو. مخاطب کو ہماری گجراتی میں کہتے ہیں سمبودھت کرنا. تو جن کو آپ سمبودھت کر سکو، مخاطب بنا سکو، ایسے لوگوں کو ناس کہا جاتا ہے. رب، اللہ تعالی کی صفت آئی اس صورت میں برب الناس، جو انسان کو ابتدا سے انسان کے لیے تدبیر کرے، اصلاح کرے، انسان کے لیے ہوائیں چلائی، بارش برسائی، بارش سے کھیتی نکلی، کھیتی سے کھانا تیار ہوا، پھر اس سے منی کا قطرہ بنا، پھر ماں کے پیٹ کے اندر بچہ تیار ہوا، پھر اللہ اس کو دھیرے دھیرے بڑا بناتے ہیں. یہ اللہ کی شان ربوبیت ہے، یہ رب کی شان ہے، اور یہ اصلاح اور تدبیر کا سلسلہ زندگی بھر کے اندر رہتا ہے، اور تمام انسانوں کو، بلکہ تمام مخلوقوں کے لیے اللہ تعالی رب ہے، تربیت کرنے والے ہیں، نوازنے والے ہیں. یہی تو اللہ تعالی کی تربیت ہے کہ ہر انسان کو وقت کے اوپر کھانا مل جاتا ہے. اب یہاں دھیان کرو، پچھلی سورت सूर्य कुल औज बि रब्बिल फलक और सूर्य कुल औज बि रब्बिन नास में, सूर्य फलक में क्या था? अल्लाह की एक सिफत लाई गई, कुल औज बि रब्बिल फलक, और उस सिफत को इस्तेमाल करके चार चीजों से हिफाजत मांगी गई। नंबर एक, तमाम मखलूक जो अल्लाह ने पैदा की उसकी बुराई से हिफाजत। नंबर दो, अंधेरी रात की बुराई से हिफाजत। नंबर तीन, जादू की फूंक मारने वालों से हिफाजत। नंबर चार, हसद करने वालों की बुराई से हिफाजत। तो अल्लाह की जात एक और सिफत एक ला करके चार चीजों से हिफाजत मांगी गई। इसलिए कि पिछली सूरत में ये जो चार चीजों से हिफाजत मांगी गई, इसका ताल्लुक दुनिया से है। इंसान को भी ये तकलीफ पेश आती है, जानवरों को भी पेश आती है। इंसान के बदन को तकलीफ पहुंचती है, जिस्म को तकलीफ पहुंचती है, और ये तकलीफ इंसान और जानवर हरेक को पेश आती रहती है। ये पिछली सूरत की बात थी। और कुल औज़ु बिरब्बिन नास के अंदर क्या है? इस सूरत के अंदर अल्लाह ताला की तीन सिफत लाई गई। कुल औज़ु बिरब्बिन नास, रब, मलिकिन नास, मलिक और मालिक, इलाहिन नास, इलाह यानी माबूद, ये तीन सिफत अल्लाह ताला की लाई गई इस सूरत के अंदर। और हिफाजत चाही गई सिर्फ एक चीज से, वसवसे से। तो ये तीन सिफत का खुलासा क्या निकलेगा? कि जो अल्लाह ताला अपने बंदों की, अपनी मखलूक की परवरिश करते हैं, वो अल्लाह ताला अपने बंदों की हिफाजत भी फरमाते हैं। ये हैं बिरब्बिन्नास। नंबर दो, मलिकिन्नास, अल्लाह ताला हमारे सच्चे हकीकी मालिक है, और वो ही अल्लाह ताला बादशाह भी है। तो जो बादशाह है वो अपनी पब्लिक की हिफाजत भी करे। अल्लाह हमारे हकीकी मालिक, हकीकी बादशाह, तो वही अल्लाह ताला हमारी हिफाजत भी फरमाए, फरमाते हैं। नंबर तीन, माबूद यानी इलाहिन्नास, अल्लाह हमारे माबूद है, और आदमी जिसकी इबादत करता है वो अपने इबादत करने वालों की हिफाजत भी करे। और ये तीनों खूबी, रब, परवरिश, मालिक, बादशाह और माबूद होना, ये सिर्फ अल्लाह ताला का हक है। अल्लाह ताला के अलावा किसी के अंदर ये खूबी कामिल तौर पर नहीं हो सकती। अब देखिए, यहाँ इस सूरत में पांच मर्तबा लफ्ज नास आया। बिरब्बिन नास, मलिकिन नास, इलाहिन नास, अल्लदी युवस्विसु फी सुदूरिन नास, मिनल जिन्नति वन्नास, पांच मर्तबा नास आया। तो आगे पीछे के करीने से मालूम होता है कि नास से पांच तरह के लोग मुराद है। नंबर एक, पहले नास से छोटे बच्चे मुराद है। नंबर दो, दूसरे नास से नौजवान मुराद है। नंबर तीन, तीसरे नास से बूढ़े लोग मुराद है। नंबर चार, नेक और सालेह लोग मुराद है। और नंबर पांच, मुफसिद, गुनहगार, फासिद लोग मुराद हैं। ये पांच तरह के लोगों को पांच नास के जरिए से मुराद लिया गया। और ये भी है कि लफ्ज नास बार बार लाया गया चूंकि बंदा दुआ मांग रहा है, और दुआ के अंदर अल्लाह ताला के सामने एक ही चीज बार बार रिपीट होती है, दोहराता है, ए अल्लाह ये चीज मुझे दे दो, ए अल्लाह ये चीज दे दो, ए अल्लाह ये चीज दे दो। एक ही बात को अल्लाह के सामने बंदा बार बार रिपीट करता है। तो देखो, अल्लाह की तीन सिफत लाई गई, रब, मालिक, इलाह, और हिफाजत मांगी गई सिर्फ एक चीज से, और वो है वसवसे से। اندازہ لگاؤ کہ وسوسہ کتنی خطرناک چیز ہوگی کہ اللہ کی تین صفت لا کر کے اس سے حفاظت مانگی گئی. وسوسہ اتنی خطرناک چیز ہیں کہ نعوذ باللہ وسوسے کی وجہ سے بہت سی مرتبہ انسان ایمان سے محروم ہو جاتا ہے, ایمان ختم ہو جاتا ہے. اور یہاں من شر الوسواس عربی زبان کا مصدر ہے, اس اعتبار سے یہاں مانا کریں گے بہت زیادہ وسوسہ ڈالنے والا, چونکہ شیطان بہت زیادہ وسوسے انسان کے دل کے اندر ڈالتا ہے, اور بڑی بات کہ وسوسہ ڈال کر کے وہ پیچھے چھپ جاتا ہے, پیچھے چلا جاتا ہے. اب ایک حدیث دھیان سے سنو. حضرت نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا, جس کا خلاصہ ہے, انسان کے دل کے اندر دو گھر ہے, دو مکان ہیں. ہر انسان کے دل کے اندر دو گھر ہے. اب وہ انسان کا دل کتنا ہوتا ہے؟ بعض حکیم لوگ کہتے ہیں کہ جتنی ہاتھ کی مٹھی اتنا دل ہوتا ہے, اور اس میں دو گھر ہے چھوٹے چھوٹے. ایک گھر میں فرشتہ رہتا ہے, دوسرے گھر میں شیطان رہتا ہے. اور فرشتہ انسان کو نیک کام کرنے کے لیے دل میں اچھے اچھے خیال ڈالتا ہے, اور شیطان جو ہے انسان کو گندے گندے کام کرنے کے لیے دل کے اندر وسوسے ڈالتا ہے. اسی لیے حدیث میں نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا کہ شیطان انسان کے دل پر اپنی سونڈ رکھتا ہے. آپ نے ہاتھی کی سونڈ دیکھی؟ ایسی شیطان کی بھی سونڈ ہے. مچھر کی سونڈ تو آپ کو معلوم ہی ہوگی, کیسے مچھر آ کر کے بیٹھ کے سونڈ مارتا ہے اور کاٹتا ہے. تو حدیث میں آتا ہے کہ شیطان انسان کے دل پر اپنی سونڈ رکھتا ہے. جب بندہ اللہ کا ذکر کرتا ہے تو شیطان پیچھے چھپ جاتا ہے, اور جب ذکر چھوڑ دیتا ہے تو شیطان گندے گندے وسوسے ڈالنے لگتا ہے. اب وسوسے ہے کیا چیز وہ بھی سمجھو, بہت دھیان سے سمجھو. وسوسہ ہے کیا چیز؟ شیطان انسان کے دل کے ساتھ بات کرتا ہے. شیطان انسان کے دل کے ساتھ بات کرتا ہے, اور شیطان انسان کو دعوت دیتا ہے کہ تو میری بات ماننے والا ہو جا. تو شیطان انسان کے دل میں چپ کے چپ کے بات کرے اور اپنی بات ماننے کی طرف بلاوے, اس کا نام وسوسہ ہے. اسی لیے ہم کو دل کے اندر وہ بات سنائی تو دیتی ہے, لیکن شیطان سامنے نظر آتا نہیں ہے. دوسری چیز وسوسے کے بارے میں سمجھو, شیطان انسان کے دل کے اندر اپنا اثر جما دیتا ہے. جیسے کہ بہت سارے لوگ اپنا اثر جماتے ہیں کسی کے اوپر, تو شیطان بھی انسان کے دل کے اوپر اپنا اثر جمانے کی کوشش کرتا ہے. اب یہ شیطان ایک تو شیطان ہے اور جو جناتوں میں سے ہیں, اور دوسرے انسان بھی شیطان ہوتے. اسی لیے آیت میں آخر نے کیا فرمایا, الذی یوسوس فی صدور الناس من الجنۃ والناس. انسان میں سے بھی بہت سے شیطان ہوتے ہیں, اسی لیے آپ دیکھیں گے کہ بہت سے انسان آ کر کے آپ کو بری بری بات کی دعوت دیں گے, چلو فلاں گناہ کر لے وے, چلو یہ برائی کر لے وے, چلو یہ گندے کام کر لے وے. وہ انسان کی شکل میں شیطان ہے, اور گندے کاموں کو خوبیوں کے ساتھ بتلاتے ہیں. گندے کاموں کو اتنے اچھے انداز میں بتلاتے ہیں کہ انسان کرنے کے لیے تیار ہو جاتا ہے. اور ایک ہے انسان کا نفس, آتما, وہ بھی ایک طرح گندے گندے جو ہے وسوسے ڈالتا ہے. یہاں ایک بات اچھی طریقے سے سمجھ لو کہ وسوسہ جو دل میں گندا خیال آتا ہے, انسان جو جان بوجھ کر کے لاوے, اپنی مرضی سے لاوے, اپنے اختیار سے لاوے, اپنے پاور سے لاوے, وہ گندا خیال غلط ہے, گناہ ہے, برائی ہے. اور جو غیر اختیاری خود بخود ایسے ہی دل میں آتے جاوے, اس کے اوپر انشاءاللہ اللہ تعالیٰ کے یہاں گناہ نہیں ہوگا. اس کا خاص طور کے اوپر جو ہے دھیان رکھنا. اب شیطان جو ہے نا الگ الگ طریقے سے جو ہے وسوسے ڈالتا ہے. اب دو تین حدیث میں آپ کو شیطان کے وسوسوں کے بارے میں سناؤ, بڑی دھیان سے سننے کی باتیں ہیں. پہلی حدیث, روزانہ جب رات ہوتی ہے تو شیطان پانی کے اوپر اپنا تخت لگاتا ہے, سیاہسن اور کرسی لگاتا ہے, یعنی بڑا شیطان جس نے آدم علیہ السلام کے سامنے سجدہ نہیں کیا تھا, وہ بڑا شیطان ابلیس. اب تو اس کی دنیا میں کروڑوں ابجو اولاد ہے, اللہ اس کی اولاد کی جماعت میں شامل ہونے سے ہماری حفاظت فرمائے. وہ روزانہ رات کو دریا پر سمندر کے اوپر اپنا سیاہسن تخت لگاتا ہے اور اس کی اولاد چھوٹے چھوٹے شیطان سب آ کر کے 24 گھنٹے کی رپورٹ دیتے ہیں. ایک بیٹا آ کر کے کہتا ہے, ابا آج میں نے ایک آدمی کو نماز پڑھنے کے لیے جا رہا تھا تو نماز نہیں پڑھنے دی, دوسرے کام میں لگا دیا. کوئی نیک کام کرنا چاہتا تھا, میں نے دوسرے برے کام میں لگا دیا. تو بڑا شیطان کیا کہتا ہے, تم نے کوئی خاص کام نہیں کیا. لیکن ایک شیطان آ کر کے بڑے ابا کو یوں کہتا ہے کہ آج میں نے میاں بیوی شوہر اور عورت کے درمیان ہسبینڈ وائف میں لڑائی کرا دی, اور ایسی لڑائی کرائی کہ میاں بیوی میں طلاق ہو گئی. تو وہ بڑا شیطان اس چھوٹے شیطان کو قریب بلاتا ہے اور کہتا ہے, نعمانتا, تو نے بہت اچھا, تو بہت اچھا آدمی ہے, اور اس کو گلے لگا دیتا ہے. اسی لیے اندازہ لگاؤ کہ جو طلاقیں ہوتی ہے وہ شیطان کے وسوسے سے ہوتی ہے. اسی لیے جب کبھی بھی کسی کے دل میں طلاق کی بات آوے تو قل اعوذ برب الفلق اور قل اعوذ برب الناس بار بار پڑھے, بار بار پڑھے, تو اس کی برکت سے طلاق دینے کا وسوسہ انشاءاللہ دل میں سے ختم ہو جائے گا. یہ تو ہو گیا سماجی زندگی کے اندر شیطان کا وسوسہ جو طلاق تک لے جاتا ہے. نمبر دو, نماز کے بارے میں وسوسہ سنو. حدیث میں آتا ہے تو اذان ہوتی ہے تو شیطان اذان کی آواز سن کر کے ہوا نکالتے ہوئے بھاگتا ہے. یہ جو اذان کی آواز ہے نا یہ شیطان کے لیے بڑی خطرناک ہے, تو وہ ہوا نکالتے نکالتے بھی بھاگتا ہے. اسی لیے کہ وہ اذان کی آواز سنے گا تو قیامت کے دن اس کو گواہی دینی پڑے گی کہ اللہ یہ تیرا بندہ جو ہے اشہد ان لا الہ الا اللہ پڑھ رہا تھا, اشہد ان محمد رسول اللہ پڑھ رہا تھا, اور شیطان گواہی دینے کے لیے تیار نہیں ہے. اسی لیے شیطان یہ کوشش کرتا ہے کہ اس کے کان میں اذان کی آواز ہی نہیں آوے, اسی لیے وہ بھاگ جاتا ہے. اتنا دور جہاں تک آواز ہی نہیں جاوے وہاں تک بھاگ جاتا ہے. اسی لیے میں آپ کو ایک علاج بتلاؤں, کسی کو لگے کہ ہمارے گھر میں شیطان ہے, ناپاک جن ہے, تو اذان دو تو شیطان انشاءاللہ بھاگ جائے گا. پھر جب نماز کے لیے اقامت کہی جاتی ہے تو اذان جب ہوئی تب تو شیطان بھاگ گیا, لیکن اذان پوری ہو گئی پھر شیطان آ گیا. پھر جب نماز کھڑے ہونے والی ہوتی اور اقامت کہتے ہیں تو شیطان پھر بھاگ جاتا ہے. لیکن جیسے اقامت پوری ہوئی اور نماز شروع ہو گئی تو شیطان آ کر کے انسان کے دل کے اوپر آ کر بیٹھ جاتا ہے. اور خود نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا کہ جو باتیں نماز سے پہلے یاد نہیں آتی تھی وہ سب نماز میں یاد آ جاتی ہے. جن چیزوں کی طرف دھیان نہیں جاتا ہے وہ سب نماز میں ادھر دھیان جاتا ہے. شیطان آ کر کے وہ سب چیزیں یاد دلاتا ہے, یہاں تک کہ انسان نے نماز میں کیا پڑھا وہ بھی بھول جاتا ہے. خیر یہ تو زمانہ ہے کہ ہماری نمازیں آٹومیٹک ہو گئی, اللہ اکبر کہہ کے شروع ہوئی اور السلام پر ختم ہو گئی. ہر چیز آٹومیٹک ڈیجیٹل ہو رہی ہے, تو نماز بھی آٹومیٹک اور ڈیجیٹل. اللہ اکبر کہتے اور شیطان کا وسوسہ چالو ہوتا ہے, سلام پہ جا کر کے سب ختم ہوتا ہے. میں آپ کو اس کی ایک تدبیر بتلاؤں, کم سے کم یہ 3 نماز سے پریکٹس شروع کرو, مغرب عشاء اور فجر. اپنے کسی خاص دوست کو کہہ دو کہ بھائی نماز کے بعد مجھے پوچھنا کہ آج امام صاحب نے کون سی سورت پڑھی تھی, اور جو ہے तो कम से कम दोस्तों को जवाब देने की नीयत से तो नमाज में ध्यान लगाएंगे और शैतान के वसवसे से कुछ हिफाजत हो जाएगी। और जब कयाम में खड़े हो तो सिद्दे की जगह पर नजर रखो, रुकू में जावे तो पैर पर नजर रखो, कायदे में बैठो तो खौरे में गोद में देखो, इस तरतीब से भी इंशाल्लाह हिफाजत हो जाएगी। ये है नमाज का शैतान। एक होता है वुजू का शैतान, उस शैतान का नाम है वलहान। वो वुजू करते वक्त आकर के बैठ जाता है और यूं कहता है, अभी तेरा वुजू अधूरा है, और पानी डालो और पानी डालो और पानी डालो। ये पानी को बर्बाद करवाता है। इसीलिए आप बाज लोगों को देखोगे कि वुजू करते वक्त बहुत पानी गिराते हैं, ये शैतान का वसवसा है। इसीलिए शैतान के वसवसे की तरफ ध्यान नहीं देने का, बल्कि पूरे ध्यान से मुख्तसर वक्त में कम पानी में वुजू करके खत्म कर देने का। एक बहुत बड़े अल्लाह के वली कुतुब आलम हजरत मौलाना रशीद अहमद गंगोही रहमतुल्लाह अलैह की एक बात नकल करता हूँ। हजरत फरमाते हैं कि एक मर्तबा मैं वुजू करके उठा तो दिल में ख्याल आया कि कोहनी जरा सी सूखी रह गई, तो मैं गया और कोहनी धो के आया ताकि शक दूर हो जाए। नमाज की नियत बांधने जा रहे थे, इतने में ये ख्याल आया कि दूसरी कोहनी भी जरा सी सूखी रह गई है, तो फिर धोने गया ताकि शक खत्म हो जाए। फिर आगे नमाज की नियत बांधना चाहता था, इतने में दिल में ख्याल आया कि पैर में तखने जरा से सूखे रह गए। अब समझ में आ गया कि तो शैतान है, शैतान और वसवसे डाल रहा है। तो मैंने शैतान को कहा, आज तो मैं बगैर वुजू की नमाज पढ़ूंगा। इतने में वो भाग गया। इसीलिए शैतान के ख्याल की तरफ, वसवसे की तरफ ध्यान नहीं देने का और दिल लगा के नमाज शुरू कर देने की। बाज मरतबा बाज गैस के बेचारे बीमार होते हैं, उनको सिद्धे में रुको में ये वसवसा आता है कि पंक्चर हो गया, री हवा निकल गई, तो उनको चाहिए कि ऐसे वसवसे पर ध्यान नहीं देवे। हाँ, यकीनन निकले तो जाओ वुजू करने, बाकी वसवसे की तरफ ध्यान नहीं देने का, ये शैतान की तरफ से वसवसा होता है। तो बहरहाल ये वसवसा बड़ी खतरनाक चीज है। और मैं आपको वसवसे से हिफाजत का एक अमल बतलाऊं, बहुत प्यारा अमल, इसको आप अपनी जिंदगी में अपनाओ तो इंशाल्लाह आपको बहुत फायदा होगा। वसवसे से हिफाजत का एक अमल है जो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के प्यारे सहाबी हजरते अब्दुल्ला इब्ने उमर रदी अल्लाहु ताला अन्हुमा से नकल किया गया है। अरे हजरत अब्दुल्ला इब्ने अब्बास रदी अल्लाहु ताला अन्हुमा से, कि जब आपको वसवसा आए तो कुरान की आयत पढ़ो, والأول والآخر والظاهر والباطن وهو بكل شيء عليم। ये आयत पढ़ लो, इंशाअल्लाह वसवसा खत्म हो जाएगा। वसवसा दूर करने का एक दूसरा अमल मैं आपको बतलाऊं। एक तो ये आयत हो गई, ये जलालैन शरीफ के हाशिए में भी है और जलालैन शरीफ की शरह सावी के अंदर भी है, जो बड़े बुजुर्गों से नकल किया गया अमल है कि जब शैतान का वसवसा आए तो अपना दाहिना हाथ, सीधा हाथ अपने दिल के ऊपर रख दो और दिल पर रख करके 7 मर्तबा पढ़ो, सुबहान अल मलिक अल कुद्दूस अल खल्लाक अल फआल। क्या पढ़ोगे 7 मर्तबा? सुबहान अल मलिक अल कुद्दूस अल खल्लाक अल फआल, ये 7 मर्तबा पढ़ो, सुबहान अल मलिक अल कुद्दूस अल खल्लाक अल फआल। और उसके बाद ये आयत पढ़ो, इन यशा युधिबकुम वयाति बिखल्किन जदीद वमा ذلك अला अल्लाह बिअजीज। ये 2 अमल बहुत पावरफुल अमल है, उसकी बरकत से इंशाअल्लाह वसवसा खत्म हो जाएगा। और कुल औज़ु बिरब्बिन नास वाली सूरत तो है ही है। अल्लाह ताला वसवसों से हम सबकी हिफाजत फरमाए। आजकल लोग बहुत वसवसे में परेशान हैं, तो मैंने ये दो अमल बतला दिया और तीसरी चीज कुलाउ से भी रबी नास है, उसको पढ़ने का एहतमाम करो तो इंशाल्लाह अल्लाह ताला वसवसे से हिफाजत फरमा लेंगे। और अब कुलाउ से भी रबिल फलक, कुलाउ से भी रबिल नास के बारे में बहुत सी फजीलत और पढ़ने की बात तो बतलाई थी, एक दो हदीस और बतला दूं। हजरत उकबा रजी अल्लाह ताला अनु कहते हैं कि एक मरतबा में नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के साथ सफर में था, अचानक आंधी आ गई, साइक्लोन आंधी आ गई, अंधेरा अंधेरा हो गया, डार्क अंधेरा। तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने कुलाउज़ु बिरब्बिल फलक, कुलाउज़ु बिरब्बिन नास पढ़ने लगे और अल्लाह ताला से इस मुसीबत से हिफाजत मांगने लगे। क्या मालूम हुआ, आंधी आवे तूफान आवे तो कुल अऊज़ु बिरब्बिल फलक कुल अऊज़ु बिरब्बिन नास पढ़ो, अल्लाह ताला उसकी बरकत से इस तरह के साइक्लोन मुसीबत आफत से हिफाजत के अंदर रखेंगे। तो ये दोनों बहुत प्यारी और बहुत अहम सूरतें हैं। और जो है एक मर्तबा एक हदीस में यूं आता है कि एक रात में मदीना में बहुत बारिश हो रही थी, एकदम अंधेरा अंधेरा हो गया, तो हजरत माज़ रदी अल्लाह ताला नो कहते हैं कि हम नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को तलाश करने के लिए निकले। हुजूर की मुलाकात हो गई, हुजूर ने हमको कहा कि चलो पढ़ो, मैंने कहा हुजूर क्या पढ़ो, तो हुजूर ने फरमाया कि ये तीन सूरत पढ़ो, कुल हुवल्लाहु अहद, कुल औज़ु बिरब्बिल फलक, कुल औज़ु बिरब्बिन नास, तीन मरतबा पढ़ लो, ये अमल कर लोगे तो अल्लाह तुमको हिफाजत में रखेंगे ऐसी तमाम चीज से जिससे हिफाजत होनी चाहिए, यानी तकलीफ देने वाले जानवर, तकलीफ देने वाले इंसान, बला मुसीबत से अल्लाह ताला हिफाजत में रखेंगे। इसीलिए सुबह में और शाम में ये तीनों सूरतें तीन तीन बार पढ़ लिया करो, अल्लाह सुबहानहू व ताला तो हिफाजत के अंदर रखेंगे। रात को सोते वक्त का अमल भी बतला दिया था, हर नमाज के बाद पढ़ने का अमल भी बतला दिया था। बहरहाल ये दोनों सूरतें बहुत अहम बहुत पावरफुल सूरतें हैं और साथ में कुल हुवल्लाह भी मिला लो तो इंशाअल्लाहुल अजीज इसकी बरकत से अल्लाह ताला हिफाजत के अंदर रखेंगे और अल्लाह ताला शैतान से और दूसरे तमाम फितनों से अपने फजल व करम से हिफाजत के अंदर रखेंगे। इसलिए ये तीनों सूरतों का मामूल बना लो अपनी जिंदगी में तो बहुत कुछ हिफाजत रहेगी। फिर से मैं खुलासे के लिए आपको ये बातें सुना दूं कि भाई ये तीनों सूरतें यानी कुल औज़ु बिरब्बिल फलक, कुल औज़ु बिरब्बिन नास और कुल हुवल्लाह शरीफ, कुल हुवल्लाह, कुल औज़ु बिरब्बिल फलक, कुल औज़ु बिरब्बिन नास सुबह में तीन मरतबा, शाम को तीन मरतबा और रात को बिस्तर पर सोते वक्त के ऊपर। सोते वक्त पर क्या करेंगे, एक मरतबा कुल हुवल्लाह, कुल औज़ु बिरब्बिल फलक, कुल औज़ु बिरब्बिन नास पढ़ा, दोनों हथेली पर फूक मारी, जरा थूक के छींटे भी उड़ाने के और फिर पूरे बदन के ऊपर फिरा लेने का, इस तरह तीन मरतबा तीनों सूरत पढ़ के अमल करने का। हर फर्ज नमाज के बाद आयतुल कुर्सी कुल हुवल्लाह, कुल औज़ु बिरब्बिल फलक, कुल औज़ु बिरब्बिन नास पढ़ लिया करो। और कभी कोई बीमारी आ जाए, बुखार आ जाए, कुल औज़ु बिरब्बिल फलक, कुल औज़ु बिरब्बिन नास पढ़ लिया करो। तो इन और सुबह में उठते वक्त पर भी पढ़ लिया करो, कुल औज़ु बिरब्बिल फलक, कुल औज़ु बिरब्बिन नास। इंशाल्लाह इस तरतीब से अमल करेंगे तो अल्लाह ताला शैतान के वसवसों से भी हिफाजत करेंगे, जिन्नात से भी की शरारतों से भी हिफाजत करेंगे, वसवसे से भी हिफाजत करेंगे, हासिदों से भी हिफाजत करेंगे, जादू अला बला टोटके वगैरह से भी अल्लाह ताला हिफाजत में रखेंगे और इंशाल्लाह बहुत फायदा होगा। अल्लाह आपको मुझको यकीन के साथ अमल करने की तौफीक और सआदत अता फरमाएं।